यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकारले 2 वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रको संस्थागत विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाको भनाई। 25 जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। जनयुद्धको नक्कल गरेर अर्को विद्रोह सम्भव नहुने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा। खानेपानी मन्त्रालयद्वारा मेलम्ची खानेपानी आयोजनाको श्वेत पत्र जारी। आगामी असार मसान्तभित्रमा काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने गरी काम भइरहेको खानेपानी मन्त्री बिना मगरद्वारा जानकारी। र चीनमा कोरोना भाइरसको महामारी समयमै नियन्त्रण गर्न नसकेको भन्दै हुपेई प्रान्तका 2 वरिष्ठ अधिकारी पदबाट बर्खास्त। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले 2 वर्षको अवधिमा सरकारले भ्रष्टाचार नियन्त्रण, विधिको शासनको स्थापना र लोकतन्त्रको संस्थागत विकासको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सरकारको 2 वर्ष कार्यकालका उपलब्धिहरूबारे सोधेको प्रश्नमा मन्त्री बाँसकोटाले विधिको शासन स्थापना भई लोकतन्त्र बलियो हुँदै गए बताउनुभयो। मन्त्री बाँसकोटाले यस अवधिमा लगानीको वातावरण बन्दै गएको, सड़क पुल लगायतका भौतिक पूर्वाधारका विकासले गति लिएको र रेल तथा पानी जहाज सञ्चालनका लागि महत्वपूर्ण काम भएको बताउनुभयो।
विधिको शासन बलियो भयो, हाम्रो दावी यो छ र यो सत्य हो। रुल अफ ल को इन्डेक्समा नेपाल 2 स्थान माथि पुगेका छ। ओल्ड जस्टिस प्रोजेक्ट भन्ने एउटाले यो सर्वे गरेको हो। त्यसै गरी भ्रष्टाचार सम्बन्धी सूचाङ्कमा पनि 11 स्थान हामी उक्लिएर 113 स्थानमा आइपुगेका छौँ। सुखी नेपाली समृद्ध नेपाल कार्यक्रमले नतिजा देखाउन थालेको छ। ह्याप्पिनेस इन्डेक्समा हामी 3 स्थान उक्लेका छौँ। लगानीको वातावरण बनाएको छ। डुइङ बिजनेसको इन्डेक्समा हामी 16 स्थान उक्लेर 94 स्थानमा पुगेका छौँ। शान्ति सुव्यवस्था सुध्रेको छ। ग्लोबल पिस इन्डेक्समा हामी 12 बिन्दुले सुधार गरेका छौँ। प्रजातन्त्र पनि सबल बनेको छ। डेमोक्रेसी इन्डेक्समा नेपाल 5 स्थान उक्लिएर 92 स्थानमा पुगेको छ। यही वर्षभित्र जयनगर बिजलापुरमा नेपालको आफ्नै रेल पुग्छ। पूर्व पश्चिम काठमाडौँ पोखरा लुम्बिनी र काठमाडौँ मेट्रो आदिको अध्ययन सकिएको छ। पानी जहाजको कार्यालय खोलिसक्यो। हिन्द र प्रशान्त महासागरमा हामीले पोर्टहरू लिइसकेका छौँ। सड़कमा पनि 3,636 किलोमिटर सड़क 2 वर्षमा कालो पत्र भएको। गत 2 वर्षमा 325 सड़क पुल बनेका छन्। यो निकै ठूलो उपलब्धि हो। नागढुङ्गा सुरुङ मार्ग अगाडि बढेको छ। टोखा छहरे सुरुङ मार्ग निर्माण प्रक्रियामा गएको छ। 8,000 घरहरू निर्माण भएका छन् जनता आवास अन्तर्गत। अर्थतन्त्रमा पनि 7.1% आर्थिक वृद्धि दर कायम छ र यो कन्टिन्यू रहन्छ भन्ने हाम्रो विश्वास छ।
मन्त्री बाँसकोटाले 2 वर्षको अवधिमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धिहरू हासिल भएको बताउनुभयो। चीनिया राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको डाभोस भ्रमण, बिम्स्टेक सम्मेलनको आयोजना लगायतले अन्तर्राष्ट्रिय राजनीतिमा नेपाल सुनिने, देखिने र बुझिने राष्ट्रको रूपमा स्थापित भएको मन्त्री बाँसकोटाले उल्लेख गर्नुभयो। अर्को एक प्रश्नमा मन्त्री बाँसकोटाले सीजी कम्युनिकेशनले सरकारसँगको सम्झौतामा उल्लेखित शर्त तथा कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै मोबाइल सेवा सञ्चालनको अनुमति पाउने स्पष्ट गर्नुभयो। सरकारले हालै सम्पन्न उपनिर्वाचनका क्रममा अछाम जिल्लाको मल्लेखमा भएको झडपमा परि घाइते भएकाहरूको उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले झडपमा परि घाइते भएका अछाम जिल्ला मल्लेख गाउँपालिका वडा नम्बर 5 का गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरुवा खर्च बापत 2,83,584 रूपियाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री बाँसकोटाका अनुसार यही माघ 27 र 28 गते बसेको मन्त्री परिषद बैठकले नारायणी नदीमा सञ्चालन हुने क्रूज आयोजनाको स्टेशन क्रूज पोर्ट निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 16 को करिब 1 हेक्टर राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने, तल्लो लिखु जलविद्युत आयोजनाका लागि रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 4 को 0.71 हेक्टर तथा ओखलढुङ्गाको लिखु गाउँपालिकाको 0.15 हेक्टर राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यसैगरी बुर्तीबाङ, पहुदी अमराई तमघास गोरुसिंगे 132 केबी प्रसारण लाइन निर्माणका लागि अर्घाखाँची जिल्लाको कुल 47.66 हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। बैठकले नेपाल नागरिक उड्डयन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, बाल बालिका सम्बन्धी दोस्रो संशोधन नियमावली 2076 स्वीकृत गर्ने, स्ट्याण्डर्ड नाप तथा तौल ऐन 2025 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यसै गरी कर्जा सूचना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र नेपाल प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2076 संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनु भएको छ। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा 25 जनयुद्ध दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने प्रक्रिया भएको स्पष्ट गर्नुभयो। तत्कालीन माओवादीले शुरू गरेको जनयुद्ध सफल हुनुको पछाडि सही विचार र नेतृत्व भएको अध्यक्ष प्रचण्डले बताउनुभयो।
सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनेको कुरालाई सम्भव बनाउन सकिन्छ। जनयुद्ध आफै शुरूका दिनहरूमा हेर्दा धेरैलाई विश्वास थिएन यो विस्तार होला, यसले एउटा ठूलो राजनैतिक भूतत्वको रूप लिएला, यसले एउटा विशाल सेना निर्माणतिर जाला, यसले संविधान सभा जन्माउला, यसले गणतन्त्र जन्माउन योगदान गर्ला भन्ने कुरामा विश्वास गर्न गाह्रो थियो, तर भयो। के कारणले भयो भन्दा सही विचार र सही नेतृत्वको कारणले भयो।
नेकपाका अध्यक्ष प्रचण्डले मुलुकमा समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीले एकपटक फेरि मेहनत गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो।
हामीले आज प्रतिज्ञा गर्नुपर्छ भनेको समाजवादको निम्ति हामीले फेरि मेहनत गर्छौँ, फेरि आन्दोलन गर्छौँ, तर नयाँ तरिकाले, शान्तिपूर्ण तरिकाले, जनताको हार्ट एन्ड माइन्ड जितेर, मन मस्तिष्क जितेर, विकास र समृद्धिको एउटा बृहत्तर योजनामा अगाडि बढेर हामी नौलो तरिकाले 19 शताब्दी 20 शताब्दीका सबै समाजवादी मोडेलहरूका अनुभवबाट शिक्षा लिएर त्यसरी नै हामी समाजवाद निर्माण गर्न सक्छौँ।
कार्यक्रममा नेकपाका उपाध्यक्ष वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धाका माध्यमबाट समाजवाद स्थापना गर्ने अठोट सबैमा हुनुपर्ने बताउनुभयो। तत्कालीन एमाले र माओवादी बीच एकतापछि हरेक वर्ष फागुन एकलाई जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जली सभाका रूपमा मनाउन थालिएको हो। खानेपानी मन्त्रालयले आगामी असार मसान्तभित्रमा काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने गरी कार्य भइरहेको जनाएको छ। आज काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको स्वायत्त पत्र जारी गर्नुहुँदै खानेपानी मन्त्री बिना मगरले काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरिरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मेलम्ची खानेपानी विकास समितिले तयार गरेको श्वेत पत्रमा मेलम्ची खानेपानी आयोजनाको लगभग 95% काम भइसकेको उल्लेख गरिएको छ। आजै काठमाडौँमा आयोजित एक अर्को कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइपुग्ने भएकाले वितरणका लागि आवश्यक तयारी गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिनुभयो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको 12 वार्षिक उत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री मगरले खानेपानी वितरणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र जनशक्तिको प्रबन्ध गर्नुपर्ने बताउनुभयो। खानेपानीको स्रोतमाथिको अधिकार राज्यको हुनुपर्ने र नागरिकले निशुल्क पानी पाउने व्यवस्था हुनुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिमा खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा विज्ञहरूले स्वच्छ खानेपानी प्राप्त गर्ने जनताको मौलिक हक भएकाले पानीको हकबाट कोही पनि वञ्चित हुन नपर्ने गरी ऐन बनाउनु पर्नेमा जोड़ दिनुभयो। विज्ञहरूले सुरक्षित, स्वच्छ र गुणस्तरीय खानेपानीमा नागरिकको सहज पहुँचको व्यवस्था गर्नुपर्ने र उद्योग तथा कल कारखानाबाट निस्कने पानी प्रशोधनपछि मात्रै अन्य पानीका स्रोतमा मिसिने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त गुनासा एवं उजुरीलाई टुङ्गोमा पुर्याउन गठित गुनासो एवं उजुरी सुनवाई कार्यदलको प्रतिवेदन 2076 माथि छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरू दिलेन्द्र प्रसाद बडु, नवराज सिलवाल र रेखा शर्मा रहनुभएको तीन सदस्यीय गुनासो एवं उजुरी सुनवाई कार्यदलले तयार पारेका विभिन्न विषयका 50 भन्दा बढ़ी उजुरीमाथि छलफल भएको थियो। बैठकमा समितिका सदस्यहरूले समितिले निर्देशन दिने गरेको भए तापनि सम्बन्धित निकायले निर्देशन नमान्ने गरेको परिपाटीप्रति चिन्ता व्यक्त गर्नुभयो। रेल सेवाको विकास तथा विस्तार गर्ने विषय प्राथमिकतामा राखेर सरकारले तयार पारेको रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2076 राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल शुरू भएको छ। विधायन समितिको बिहिबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, रेल विभागका महानिर्देशक लगायतका सरकारी प्रतिनिधिहरूसँग विधेयकले प्रस्ताव गरेका बारेमा छलफल भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले चीनको हुपेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई आगामी शनिबार नेपाल वायुसेवा निगमको जहाज मार्फत स्वदेश ल्याउने भएको छ। चीनको हुपेई प्रान्तको विभिन्न शहरबाट स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाज मार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो। चीनको वुहानमा रहेका नेपाली लिन आगामी शनिबार अपरान्न 2:45 निगमको वाइड बडी जहाज चीन उड्ने र त्यहाँका नेपाली लिएर फागुन 4 गते बिहान 2:15 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। काठमाडौँ अवतरणपछि जहाजले 48 घण्टासम्म अन्य ठाउँमा उडान भर्न नमिल्ने जनाइएको छ। वुहान जाने टोलीमा 3 विमानचालक, 6 क्याबिन क्रू, 2 इन्जिनियर, 1-1 जना फ्लाइट डिस्प्याचर र लोड मास्टर सहित नेपाली सेनाका 4 जना चिकित्सक रहने मन्त्रालयले जनाएको छ। चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ। त्यसका लागि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको 2 भवन तयारी अवस्थामा राखिएको छ। वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन्। चीनको हुपेई प्रान्तको वुहान लगायत शहरबाट 180 नेपालीले स्वदेश फर्कनका लागि त्यहाँ स्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। बागमती प्रदेश सरकारले नोबल कोरोना भाइरसबाट नागरिकहरूलाई सचेत गराउन विशेष अभियान सञ्चालन गरेको छ। बागमती प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौँडाको अगुवाईमा सचेतनामूलक अभियान सञ्चालन गरिएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मकवानपुरबाट संवाददाता कृष्ण उदास खनालको रिपोर्ट।
नोबल कोरोना भाइरसबाट आम नागरिकहरूलाई जोगाउनका लागि बागमती प्रदेश सरकारले विशेष अभियान सञ्चालन गरेको छ। बागमती प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौँडा मकवानपुरको अगुवाईमा प्रदेशभर सचेतनामूलक अभियान सञ्चालन गरिएको र यसका लागि प्रदेश सचिव स्तरीय समिति नै बनाइएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन प्रसाद सापकोटाले जानकारी दिनुभयो।
यो रोग जब देखियो त्यसको लागि सामाजिक विकास मन्त्रालय अन्तर्गत सचिवको नेतृत्वमा उच्च कमिटी गठन भएको छ। त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको उसमा अर्को एउटा चाहिँ आरआरटी टिम जस्तो गठन भएको छ। यसले कहीँ केही घटना भइहाल्यो भने पनि त्यसलाई चाहिँ निगरानी गर्ने, त्यसमा टिम पठाउने, त्यसको खोजी नीति गर्ने र अरू आवश्यक निर्णयहरू गर्छ।
हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले व्यक्ति आफैले पनि सावधानी अप्नाउनु पर्ने र भेटमा नमस्कार गर्नु नै उपयुक्त हुने सुझाव डाक्टर सापकोटाको रहेको छ।
जुन नमस्कार गर्ने नेपाली प्रचलन छ अहिलेको रोगको लागि चाहिँ यो त अचूक औषधि हो। हात नमिलाउनु र नमस्कार गर्यो भने यसले धेरै बचाउन सक्छ।
बागमती प्रदेशको राजधानी हेटौँडा अस्पतालमा कोरोना भाइरसका बिरामीहरूको लागि लक्षित गरी विशेष कक्ष सञ्चालन गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठले जानकारी दिनुभयो।
हालै हामीले आइसोलेसन वार्ड भनेर खोलेका छौँ। पहिला ओपिडी ब्लकमा राख्ने कुरा गरेको थियौँ, त्यो अझै फिजिबल नहोला भनेर 2 कोठा चाहिँ कोरोना भाइरसको बिरामीहरू आयो भनेर छुटाएका छौँ।
कुनै व्यक्तिमा ज्वरो आउनु र खोकी लाग्नु, छिटो छिटो सास फेर्नु, सास फेर्न गाह्रो हुनु जस्ता लक्षण देखिए चिकित्सकहरूसँग परामर्श लिएको खण्डमा र सावधानी अप्नाएको खण्डमा यो रोगबाट जोगिन सकिने चिकित्सकहरूले बताएका छन्। कृष्ण उदास खनाल, रेडियो नेपाल, मकवानपुर।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गणतन्त्र आयरल्याण्ड, गणतन्त्र आर्मेनिया र आइसल्याण्डका गैर आवासीय राजदूतहरूले आज ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष गणतन्त्र आयरल्याण्ड, गणतन्त्र आर्मेनिया र आइसल्याण्डका गैर आवासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा परराष्ट्र मन्त्री प्रदीप गेवाली सहित परराष्ट्र तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। बहुलता, प्रतिनिधित्व र विविधता भन्ने नाराका साथ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 2012 विश्व रेडियो दिवस मनाउन शुरू गरिएको हो। विश्वमा व्यावसायिक रेडियो प्रसारण शुरू भएको 94 वर्ष भएको छ। स्पेनको प्रस्तावमा युनेस्को 36 सम्मेलनले सन् 2011 नोभेम्बर 3 तारीखमा हरेक वर्षको फेब्रुअरी 13 रेडियो दिवसका रूपमा मनाउने घोषणा गरे बमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिँदै आइएको छ। नेपालमा विक्रम सम्बत 2003 अनौपचारिक रूपमा रेडियोको प्रसारण शुरू भए पनि औपचारिक रूपमा भने रेडियो नेपालको स्थापनासँगै 2007 चैत्र 20 रेडियो सञ्चालन भएको हो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री पोखरेलले नेपालमा सशस्त्र विद्रोहको कुशलतापूर्वक व्यवस्थापन गरिएको बताउनुभयो। दुई दिनसम्म चल्ने सेमिनारमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, सेनाको कमाण्ड तथा स्टाफ कलेजका शिक्षक तथा शिक्षार्थी अधिकृत सहित 192 जनाको सहभागिता रहेको छ। नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म शीर्षकमा 3 वृहत प्रदर्शनी काठमाडौँको भद्रकाली स्थित नेपाली सेनाको झंगी अड्डा परिसरमा प्रारम्भ भएको छ। महाशिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको प्रदर्शनीको आज नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीले उद्घाटन गर्नुभयो। प्रदर्शनीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास र वर्तमानलाई समेटिएका सामग्री, सेनाले गरेका उल्लेखनीय काम झल्कने तस्विर तथा नेपाली सेनाका हात हतियार, ऐतिहासिक उपकरण, पोशाक, सैन्य सामग्री र विभिन्न जड़ीबुटीहरू समावेश गरिएको छ। यस प्रदर्शनीले नेपाली सेनाका बारेमा आम नागरिक तथा समाजका विभिन्न तह एवं तबकाका व्यक्तिहरूलाई बुझ्न सहज हुने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। 3 चल्ने प्रदर्शनीको अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको नेपाली सेनाले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले महिलाहरूलाई उद्यमसँग जोड्ने कुरामा सरकारको विशेष ध्यान गएको बताउनु भएको छ। पर्वतको जलजला गाउँपालिकामा शुरू भएको पश्चिमाञ्चल स्तरीय महिला महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले महिलाहरूको हातमा सिप र आर्थिक उपार्जनको कुनै माध्यम नभएसम्म समाज पछौटेपनमै रूमलिने भएकाले सरकार हरेक महिलाहरूमा केही न केही उद्यम र सिप हस्तान्तरण गर्ने योजनामा केन्द्रित रहेको बताउनुभयो। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा बहुवर्षीय योजना अन्तर्गत पछिल्लो समय सड़क निर्माणको कामले तीव्रता पाएको छ। योजना अन्तर्गत इटहरीका ग्रामीण क्षेत्रका सड़क धमाधम निर्माण हुन थालेपछि स्थानीयहरू निकै उत्साहित भएका छन्। सुनसरीबाट संवाददाता रुमारी जालको रिपोर्ट।
एकैचोटि इटहर निस्किने परे, यताबाट घुम्नु परेन, खुसी लाग्छ।
काम विशेषले इटहरी बजार आइरहनु पर्ने इटहरी उपमहानगरपालिका 11 सिमर बनाकी प्रमिला चौधरीलाई अब घुमौ र बाटो प्रयोग गरेर इटहरी बजार आउनु पर्ने बाध्यता प्रमिलाको जस्तै मन फुरुङ्ग छ सोही ठाउँ के आशा विश्वासको। अब चिप्लो र हिलो बाटो छिचोल्दै हिँड्नु पर्ने आशालाई नयाँ बाटो बन्ने भएपछि अब सहज हुने आशा जागेको छ। उपमहानगरवासी भएर पनि नगरवासीको अनुभूति नै गर्न नपाएका स्थानीयहरू गाउँ गाउँका बाटा पिच बन्न थालेपछि निकै उत्साहित छन्।
बाटो सबै घर पनि साइड लाग्यो, बाटोमा फरक भयो, सबै चारैतिर हेर्दा राम्रो देखियो।
बहुवर्षीय योजना अन्तर्गत इटरीका ग्रामीण क्षेत्रका 11 सड़क अहिले धमाधम निर्माण भइरहेका छन्, जुन मुख्य सड़क सञ्जालसँग जोडिने छन्। यस्तो गौरवको योजनाले इटरी उपमहानगरवासीको जीवन स्तर उकास्ने बताउनुहुन्छ उपमहानगर योजना शाखाका इन्जिनियर जीवन घिमिरे।
यो चाहिँ नगर गौरवकै योजना हो। प्रत्येक वर्षको नियमित बजेटबाट योजना सञ्चालन गर्ने हो भने यो 5 सम्पन्न हुने थिएन। 2-3 बजेटले सञ्चालन हुने गरी हामीले यो जुन योजनाहरू सञ्चालन गर्दैछौ, यसले गर्दा त्यहाँका जनताहरूको जीवन स्तर पनि अलिकति बढ्ने हामीले चाहिँ अनुमान गरेका छौँ।
स्थानीय सरकार आइसकेपछि आम नागरिकले चाहेको विकास हिजो आज इटरी उपमहानगरवासीले अनुभूति गर्न थालेका छन्। रुमा रिजाल, रेडियो नेपाल, इटहरी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। चीनको हुपेई प्रान्तमा कोरोना भाइरसबाट प्रभावितको संख्या 10 गुणाले बढ़ेको पछिल्लो तथ्याङ्क सार्वजनिक भएको छ। नयाँ संक्रमितको संख्या केही घटेको यसअघि समाचार आए पनि नयाँ परीक्षणको दायरामा थप संक्रमित व्यक्ति पनि समेटिएपछि हुपेई प्रान्तमा मात्रै 15,000 संख्यामा संक्रमित भएको देखिएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 60,000 नागेको र 1,369 मृत्यु हुनका साथै 6,000 भन्दा बढ़ी निको भएका छन्। यसैबीच कोरोना भाइरसको महामारीलाई समयमै नियन्त्रण गर्न नसकेको भन्दै व्यापक आलोचना भए पछि हुपेई प्रान्तका पार्टी सचिव र वुहान शहरका पार्टी प्रमुखलाई पदबाट बर्खास्त गरिएको छ। चीनमा फैलिएको कोरोना भाइरसले विश्व त्रसित भइरहेका बेला अफ्रिकी राष्ट्र नाइजेरियामा लासा नामक रोगका कारण 1700 भन्दा बढ़ी मानिस बिरामी परेका छन्। यस रोगका कारण विगत एक महिनाभित्र 70 जनाको मृत्यु भएपछि यसलाई महामारीका रूपमा नै लिइएको छ। कुहिएका खाना र फोहोरका कारण फैलिएको यस रोगको खासै लक्षण नदेखिने भए पनि उच्च ज्वरो, टाउको दुख्ने, घाउ खटिरा आउने र अन्त्यमा मृत्यु, मुटु र किडनीले काम नगर्ने बताइएको छ। अब आर्थिक समाचार।
मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि प्रति व्यक्ति ऊर्जा खपत बढ़दै गएको छ। गत आर्थिक वर्षमा 245 युनिट रहेको प्रति व्यक्ति ऊर्जा खपत चालू आर्थिक वर्षको 6 महिनामा 22 युनिटले बढ़ेर 267 युनिट पुगेको छ। 3 वर्षअघि प्रति व्यक्ति ऊर्जा खपत 150 युनिट रहेको थियो। लोडसेडिङ हटेर नियमित विद्युत आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरूमा उद्योगको उत्पादन क्षमता पनि बढ़दै गएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले आगामी वर्षहरूमा प्रति व्यक्ति ऊर्जा खपत दर बढ़ाउँदै लैजाने नीति लिए अनुसार ऊर्जा खपत बढ़दो अवस्थामा देखिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढ़ाउन घर घरमा विद्युतीय चूलो, इण्डक्सनको प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाड़ी चलाउन चार्जिङ स्टेशन खोल्ने कार्यक्रम अगाडि बढ़ाएको छ। यसका लागि इण्डक्सन चूलो र चार्जिङ स्टेशनको लोडलाई धान्ने गरी संरचनाको सुदृढीकरण, स्तरोन्नति र विस्तारको काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले 2079 साल भित्रमा प्रत्येक घरधुरीमा विद्युत सेवा र 4 वर्षभित्रमा प्रति व्यक्ति विद्युत खपतलाई 700 युनिट पुर्याउने लक्ष्य राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिला मन्त्री ईसी कोहेनबीच बिहिबार जेरुसेलममा भेटवार्ता भएको छ। भेटवार्तामा उहाँहरूबीच लगानी, व्यापार र पर्यटन प्रवर्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीगको अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। जारी लीगमा 6 जित निकालेको पुलिस 20 अङ्कसहित तालिकाको 5 स्थानमा छ। अब जाउला खेल र मनाङको अन्तिम खेलले पुलिसको पनि तालिकामा 5 या 6 स्थानमा रहने पक्का गर्नेछ। एन्फा मैदानमा बिहबार भएको खेलमा पुलिसले फ्रेन्च क्लबलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरेका हुन्। जुमानु जारी लीगमा ह्याट्रिक गर्ने दोस्रो खेलाड़ी समेत बने। यसअघि 3-star क्लबका संजोग राईले यो संस्करणकै पहिलो ह्याट्रिक गरेका थिए। पराजित भएको 14 अङ्कसहित 10 स्थानमा छ। दोस्रो खेलमा नेपाल एफएफ क्लब र ब्रिगेड बोइज क्लब बीबीसी बीचको खेल 1-1 गोलको बराबरीमा सकिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा भएको खेलमा एफएफले लिएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो। 44 मिनटमा आशिष लामाले गोल गर्दै एफएफलाई अग्रता दिलाए। जारी लीगमा उनी 9 गोल गर्दै लीगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन्। इन्जुरी समयको थप गरिएको 3 मिनटमा विजय गुरुङले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याए। यो खेलसँगै ब्रिगेज बोइज 13 खेलमा 9 अङ्क सहित 12 स्थानमा छ। एफएफ 13 खेलमा समान 9 अङ्कका साथ 13 स्थानमा रहेको छ।
खेल समाचारका साथ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाड़ी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले 2 वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रको संस्थागत विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाको भनाई। 25 जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, जनयुद्धको नक्कल गरेर अर्को विद्रोह सम्भव नहुने, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा, खानेपानी मन्त्रालयद्वारा मेलम्ची खानेपानी आयोजनाको श्वेत पत्र जारी, आगामी असार मसान्तभित्रमा काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने गरी काम भइरहेको खानेपानी मन्त्री बीना मगरद्वारा जानकारी, र चीनमा कोरोना भाइरसको महामारी समयमै नियन्त्रण गर्न नसकेको भन्दै हुपेई प्रान्तका दुई वरिष्ठ अधिकारी पदबाट बर्खास्त। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।